درود به محمد و آل محمد. دوسروں کے مقابلے میں ایک فرق تو ہمیں خود بخود حاصل ہے کہ دوسرے اس بات پر یقین نہیں کر پا رہے کہ امتحان میں, اور ہمیں آپ کو کم و بیش اس بات کا احساس ہو گیا ہے کہ کچھ نہ کچھ امتحان تو ہے. اب مسئلہ صرف اتنا ہے کہ دو چیزوں میں ابھی بھی ہمارے یقین میں فرق آ رہا ہے. ایک بات تو یہ کہ امتحان اصل میں کس چیز کا ہے, اصل میں اس امتحان میں کامیابی ہے کہاں پر. وہ جس کو ہم لوگ جب میں پڑھایا کرتا تھا بچوں کو, تو ہم لوگ پیپر تیار کرنے سے پہلے ایک چیز بناتے تھے جس کو ہم مارکنگ اسکیم کہتے تھے, کہ مارکس دینے کی اسکیم کیا ہے. مثلا یہ سوچتے تھے کہ اس کوشچن کے جواب میں یہ یہ پوائنٹس اگر آ گئے تو اس پوائنٹ پر ایک نمبر, اس پوائنٹ پہ ایک نمبر, اس طرح 10 نمبر ملیں گے, اور ایکسٹرا کس نے لکھ دیا تو اس کے اوپر ایک نمبر یہ ہو جائے گا وہ ہو جائے گا, تو مارکنگ اسکیم ایک بن جاتی تھی. اگر کبھی پیپر کے کوشچن چلے گئے لوگوں کو اس سے زیادہ فرق نہیں پڑتا تھا, مارکنگ اسکیم چلی گئی پھر معاملہ ختم ہو گیا تھا. ہم لوگ کو یہ سمجھ میں آ جانا چاہیے یہاں پہ مارکنگ اسکیم ہے کیا, کون سے وہ نکات ہیں جن کے اوپر پوائنٹس ملنے, کون سے وہ نکات ہیں جن کے اوپر پوائنٹس ختم ہو جانے, کون سے وہ نکات ہیں جو اگر کر دیا وہ کر دیا تو پیپر خود بخود سالو اور مارکس کمپلیٹ مل گئے, اور کون سی وہ غلطی ہے جو اگر ہو گئی تو سمجھ لو پیپر چھن گیا اور سیدھے کے سیدھے فیل کر دیا گیا. پہلی چیز تو ہمیں یہ سمجھ میں آ جائے یہاں امتحان ہو کس چیز کا رہا, نمبرز کیسے ملنے, کس چیز کے اوپر کتنے نمبر ملنے. یہ کام آسان نہیں ہے. شاید جب ہم علماء کے ساتھ بیٹھا کرتے تھے وہ لوگ کہتے تھے کہ یہ پتہ چل جائے کہ ذمہ داری کیا ہے, سمجھ لو 80% کام حل ہو گیا. اصل مسئلہ یہ ہے کہ یہ سمجھ میں آ جائے کہ اس وقت ذمہ داری کیا ہے، جس کو ہم لوگ کہتے ہیں شرعی وظیفہ، فارسی میں وظیفہ کہتے ہیں، ہمارے یہاں وظیفہ اسکالرشپ کی جاتی ہے، لیکن وہاں پر وظیفہ کہتے ہیں ذمہ داری کو. تو کہتے تھے شرعی ذمہ داری اس وقت کیا ہے، اس وقت خدا ہم سے کیا چاہتا ہے، اس وقت وقت کے امام ہم سے کیا چاہ رہے ہیں. پہلی چیز یہ سمجھ میں آ گئی. تو پہلا امتحان تو اس بات کا ہے کہ آپ کو یہ جاننا ہے کہ یہ امتحان ہے کس چیز کا، اس میں نمبر کس کے اوپر لگیں گے. دوسرا معاملہ اس کے اس سے پہلے حل ہونا چاہیے، نہیں بھی حل ہوا تو بعد میں حل کر لے انسان، وہ یہ کہ اس امتحان کا رزلٹ کتنا بڑا ہے، کیا نتائج ہیں اس کے. آپ مثال کے طور پر کبھی کوئی آپ سب اور میں اپنی اپنی زندگی میں کہیں نہ کہیں ایگزامس دیتے آئے ہیں، کچھ ابھی بھی دے رہے ہوں گے اور کچھ جو ہے وہ ظاہر پہلے دے کر آئے ہیں ہم زندگی کے اندر. ہر امتحان کا ایک جیسا نتیجہ نہیں ہوتا. کوئی ایگزام ہوتا ہے مثال کے طور پر سالانہ امتحان ہوتا ہے، کوئی منتھلی ایگزام ہوتا ہے، کوئی ایگزام ایسا ہوتا ہے آدمی کے ایبسنٹ ہو جاتا ہے، کوئی مانے زیادہ سے زیادہ کیا کر لیں کلاس سے باہر بھیجتی ہوں اور تو کچھ نہیں ہوگا، پھر تو واپس بلا نہیں ہے. کوئی ایگزام ایسا ہوتا ہے ہم سوچتے ہیں بھائی اس میں ایبسنٹ بھی ہو گئے تو جو لاس ہے وہ اتنا ہے کہ فیل ہونا قبول ہے، ایبسنٹ ہونا قبول نہیں ہے. اور کوئی ایگزام ایسا ہے جس میں ہم کہتے ہیں کہ نہیں، نہ اس میں فیل ہونا ہے نہ اس میں ایبسنٹ ہونا ہے، ہر صورت میں بیٹھنا ہے، ہر صورت میں کامیابی لینی ہے، کیونکہ جو نتیجہ ہے وہ نتیجہ بہت بڑا نتیجہ ہے، اس کے اوپر بہت کچھ ڈپینڈ کرے گا. کاش ہمیں یہ دو باتیں سمجھ میں آ گئیں کہ نمبر ایک امتحان کس چیز کا، کامیابی کس چیز کے اوپر ہے، ناکامی کس چیز پر ہے، اور جو کامیابی ناکامی ہے وہ آتی کیسے ہے اور جاتی کیسے ہے، یہ سمجھ میں آ جائے. اور دوسرا یہ سمجھ میں آ جائے کہ امتحان کا رزلٹ کتنا بڑا ہے، کتنا بڑا امتحان ہو رہا ہے. پہلے دوسری والی بات سے ایسے ہی یادآوری کے طور پر قرآن کریم فرماتے فذکر ان الذکرا تنفع المؤمنین، یاد دلاؤ، یاد دلانا مومنین کو فائدہ دیتا ہے. پہلے دوسرے پوائنٹ کو تھوڑا سا بیان کر لیتے ہیں اور اس کے بعد پہلے پوائنٹ کی طرف آتے ہیں. درود بھیجے گا محمد والے محمد. شاید آپ نے ایک شیعہ عالم کا نام سنا ہوگا، ملا صدرہ کہتے ہیں ان کو، صدر الدین ان کا نام تھا، صدر المتعلہین ان کا لقب قرار پایا، ملا صدرہ بھی ان کا لقب قرار پایا. ملا پھر وہ جو لغتوں کا فرق ہوتا ہے، جیسے ابھی وظیفے کی بات ہوئی، وظیفہ فارسی میں کہتے ہیں شرعی ذمہ داری کو کہتے ہیں، ہمارے یہاں کہتے ہیں پیسے کو. اچھا یہ بہت فرق ہو جاتا ہے اس طرح کی وکیبلری کے چینج ہونے سے، قوموں کی مینٹیلٹی سمجھ میں آ رہی ہوتی ہے. مثال کے طور پر فارسی زبان میں جو آدمی جاب کر رہا ہوتا ہے اسے کہتے ہیں استخدام ہوا، استخدام ہوا یعنی مجھ سے کوئی خدمت لی گئی ہے. ہمارے یہاں کیا کہتے ہیں، ہمارے یہاں کہتے ہیں نوکری، میں نوکر بنایا گیا. یہ جو مینٹیلٹی کا گیپ ہے یہ بہت بڑی مصیبت ہے. مثلاً وہاں پر جب کسی کو آپ ہائر کرتے ہیں تو کہتے ہیں اس نے اس کو استخدام کیا، یعنی اس سے کہا ہے میری کچھ خدمت کرو، اس سے طلب کیا. ہمارے یہاں کہتے ہیں اس نے مجھے نوکری دی ہے، یعنی اب میں اس کا چاکر ہوں، اب میں اس کا نوکر ہوں. اب دیکھیے اور کہاں فرق ہے، ہمارے یہاں ادھر ہمارے یہاں تنخواہ کو کہتے ہیں تنخواہ، تنخواہ تن کا مطلب ہوتا ہے بدن، خواہ یعنی خواہش، یعنی وہ پیسہ جو جس سے میرا بدن چلے، تنخواہ. اس سے زیادہ ملے تو شکر ادا کرو بھائی، کہ بدن سے اوپر بھی کچھ چل گیا. ٹھیک ہے، ہمارے مینٹیلٹی دیکھ رہے ہیں، جو میری سیلری ہے اس کو اردو میں کہتے ہیں تنخواہ، یعنی جس سے بدن چلے، اتنی کم ہوگی کس سے بدن چلے. فارسی میں کہتے ہیں حقوق، رائٹس، یعنی وہ کہتے ہیں میرے حقوق لاؤ، یعنی میری تنخواہ دو. تو کتنا فرق ہے مینٹیلٹی کا، ایک جگہ پر نوکری ہے اور تنخواہ لے رہا ہے، اور ایک جگہ پہ اس سے خدمت لی گئی ہے، اب حق دینا ہے اس کو، بہت فرق پڑتا ہے. اسی طرح مختلف مسائل کے اندر ہے. فارسی زبان میں ملا کہتے ہیں اس آدمی کو جو علم سے بھرا ہوا، علم سے بھرا ہوا. عربی زبان میں ایک لفظ استعمال ہوتا ہے ملا، ملا یعنی بھر جانا، مملوک، اردو میں کہتے ہیں نا مملوک، جمعیت آباد چیز بھری ہوئی تھی اس کو مملوک کہتے ہیں، بہت بھرا ہوا. ملا کہتے ہیں اس آدمی کو کہ جو علم سے بھرا ہوا ہے. صحیح ہے، ہمارے یہاں ملا کہتے ہیں اس آدمی کو جس کا شکم بھرا ہوا ہے، ہمارے یہاں کہتے ہیں ملا جس کا پیٹ بھرا ہوا ہے، یہ معاملہ خراب ہو جاتا ہے پھر. مثلا ہمارے یہاں ملا نصیر الدین ہے، جو ایک مسخرہ آمیز کردار ہے، ہمارے یہاں ملا نصیر الدین ہے جو ایک مسخرہ آمیز کردار ہے، وہاں صدر الدین صدر المتعلہین کو کہتے ہیں ملا صدرہ، ملا صدرہ یعنی ایسا آدمی کہ جو بھرا پڑا ہے فلسفے سے، علم اور حکمت سے، اس کو کہتے ہیں ملا، اور یہاں پر ملا کا مطلب جو ہے وہ بڑا ہی ٹیڑھا ہوتا ہے، تو اب وہ ملا صدرہ کہنا بھی عجیب سا لگتا ہے کہ بھئی کیا مسخرہ تو نہیں کر رہے تھے ان کا۔ بہرحال انہوں نے ایک فلسفہ دیا صدر المتعلہین نے، انہوں نے ملا صدرہ نے ایک فلسفہ دیا، اس فلسفے کی بنیاد پر انہوں نے بہت ساری چیزیں ثابت کی، بہت ساری چیزیں ثابت کی، جس کو میں نے اور آپ نے اصطلاحاً کبھی سنا ہوا ہوگا، اس کا بھی ہمیں سمجھ میں نہیں آتا اس اصطلاح کا صحیح مطلب کیا ہے، اور معاملہ خود سے کچھ ہو جاتا ہے۔ کبھی شاید آپ نے اصالت الوجود سنا ہو، کبھی سنا ہو تو کسی نے کچھ اور سنا دیا ہو، پتہ نہیں کیا ہو گیا ہو، تو وہ سب چیزیں خراب ہو جاتی ہیں جب وہ پوری کی پوری پکچر سامنے نہ ہو۔ بہرحال انہوں نے کچھ فلسفہ دیا، اس کے اندر اس بات کو ثابت کیا کہ یہ جو ہم دنیا میں ہیں یہ سب سے چھوٹا پیریڈ ہے ہم لوگوں کی اور آپ کی زندگی کا، اس سے پہلے بھی دنیایں رہی ہیں، اس کے بعد بھی دنیایں رہیں گی، یہ پیریڈ سب سے چھوٹا ہے، اور یہ سب سے چھوٹا ہے، اور اس میں اچیومنٹ سب سے زیادہ ہو سکتی ہے، اور اس میں لاس بھی سب سے زیادہ ہو سکتا ہے۔ صحیح ہے، اب اس کو میں گیند سے تشبیہ دیتا ہوں کبھی کبھی تاکہ ہم لوگوں کو سمجھ میں آ جائے آسانی سے کہ ہو کیا رہا ہے۔ درود بھیجے گا محمد والے محمد، فرض فرمائیے آپ ایک گیم کھیلتے ہیں، اس میں پانچ حصے ہیں، پانچ اسٹیجز ہیں، پہلا اسٹیج ایک گھنٹے کا، دوسرا اسٹیج دو گھنٹے کا، ان دونوں اسٹیجز میں آپ کچھ چیزیں اسکور کریں گے، کچھ چیزیں آپ اسکور کریں گے بڑی محنت سے، پہلے لیول میں آپ سے 50 سوال پوچھے جائیں گے، دوسرے لیول میں 100 سوال پوچھے جائیں گے، ایک ایک سوال پر ایک ایک نمبر ہوگا، آپ نے بڑی محنت مشقت کی، ایک گھنٹہ دو گھنٹہ لگا کر دو لیول آپ نے کراس کیے، اسی طرح چوتھا لیول اور پانچواں لیول بھی آئے گا، اس میں بھی ایک میں 500 سوال ہوں گے، ایک میں 1000 سوال ہوں گے، تیسرا مرحلے میں 5 سوال ہوں گے، 5 منٹ میں نبٹ جائیں گے، ہر سوال پہ 500 مارکس ملیں گے۔ صحیح، 5 سوال 5 منٹ میں نبٹ جائیں گے اور ہر سوال کے اوپر 500 اسکور۔ اچھا اب کوئی کہے بھائی وہ پہلا مرحلہ ایک گھنٹہ لگا، 100 سوال کے جواب دیے، ایک سوال پہ ایک، دوسرے میں 200 سوال پوچھے، دو گھنٹہ لگا، ایک سوال پہ ایک، اور تیسرے میں 5 سوال پوچھیں گے، 5 منٹ میں ختم ہو جائے گا، 500 پوائنٹس ایک ایک کوشچن کے اوپر، تو آپ 2500 بنا سکتے ہو، اور اگر لوز کیا، اگر پیچھے آپ 200-300 سوال دے کر آئے تھے اور یہاں پر آپ نے 5 سوال کے غلط جواب دے دیے تو -2200 پہ چلے گا۔ اب جو اگلا مرحلہ ہے وہ 500 سوال پوچھے گا یا 5000 سوال پوچھے گا، 5 گھنٹے لگا دے گا اور آپ کو وہ مائنس کو زیرو لانے میں 5 گھنٹے لگ جائیں گے۔ یہ دنیا ہے بیچ کا اسٹیج، اس سے چھوٹا 60 سال کبھی نہیں آیا، اس سے چھوٹا ٹائم پیریڈ کبھی نہیں آیا، نہ پیچھے نہ آگے، اور اتنا افیکٹو، اتنا مؤثر کہ 60 سال میں فرشتوں سے آگے بڑھا دے اور 60 سال میں جانوروں سے نیچے لے آئے، ایسا نہ آگے نہ پیچھے، یہ اس امتحان کی خاصیت ہے۔ اتنا چھوٹا پیریڈ اور اتنا مؤثر پیریڈ، نہ پہلے آیا ہے نہ بعد میں آیا ہے۔ اگر کوئی عقل مند ہو اس کے لیے دنیا جنت ہے، کسی نے مولا کے سامنے دنیا کی مذمت کی، نجو بلاوا کے اندر ہے، دنیا کی مذمت کی، فرمایا تم کس دنیا کی مذمت کی بات کر رہے ہو؟ اس دنیا کی مذمت کر رہے ہو جس دنیا کے ذریعے جنت کمائی جا سکتی ہے؟ اس دنیا میں کیا خرابی ہے اگر کوئی اس کو پہچان لے اس کے ذریعے جنت کما سکتا ہے؟ ہاں، اس دنیا کی مذمت کرو جس کے ذریعے انسانیت اپنے میرے الفاظ میں یعنی انسانیت بھی بک جاتی ہے، جانور بن جاتا ہے انسان۔ تو پہلی چیز جس کا مجھے اور آپ کو یقین ہو جائے وہ یہ کہ یہ امتحان مؤثر بہت ہے، بہت افیکٹو ہے۔ اچھا، اس کے ساتھ ساتھ ایک اور بات پر یقین ہو جائے، وہ یہ کہ ہمیں خدا نے جو گراؤنڈ دیا ہے ترقی کا وہ بہت بڑا گراؤنڈ ہے، وہ کوئی چھوٹا موٹا نہیں ہے۔ اصل میں یہاں ہم لوگوں کے ساتھ ایک مس انڈرسٹینڈنگ بنی ہوئی ہے جو مجھے سمجھ میں آتی ہے، کیونکہ ظاہر ہے میں اور آپ جو ہیں وہ ایک ہی ماحول میں پلے بڑھے، मुझे अंदाजा है कि हम लोगों के साथ हो क्या रहा है। यहाँ पर एक मिस अंडरस्टैंडिंग, वो मैं करता चला आपकी शब्द में, दूर भेजेगा मोहम्मद वाला बात कहूंगा, नहीं मालूम जरूरत पड़ेगी या नहीं पड़ेगी, लेकिन थोड़ा सा आगे तशरीफ ले आएगा। वर्दी का दुरूद भेजा मोहम्मद वाले अंडरस्टैंडिंग है तो इस बात में है कि अगर हम तरक्की करते रहे तो कुछ एहसास होगा या नहीं होगा। बाद वक्त ऐसा होता है, मिसाल के तौर पर आप किसी स्कूल में पढ़ रहे हैं, किसी कॉलेज में पढ़ रहे हैं, आप और मैं पढ़ते जाते हैं, क्लासों में क्लासें खत्म होती रहती हैं, अपने आप से पूछें कुछ हुआ, कुछ नहीं हुआ। पहले नाइन्थ में थे, अब टेंथ में आ गए, अब इंटर कर लिया, अब ग्रेजुएशन हो गया, अब मास्टर्स हो गया, कुछ तब्दील हुआ नहीं, कुछ तब्दील नहीं हुआ, क्लासें तब्दील हो रही है। आया दीनदारी भी ऐसी, आया मानवियत भी ऐसी, यानी मसलन मेरी सारी इबादतें कबूल हो रही हैं, मैं तरक्की कर रहा हूं और मुझे कुछ पता नहीं चल पा रहा है, आया वाकई ना ऐसा ही। चूंकि हमें समझ में नहीं आया कि हमने समझा यही रूटीन है, ये हमारे साथ सितम है। बहुत बहुत दफ़ा ऐसा हुआ है, इसकी तारीख मिसालें मेरे सामने बहुत ज़्यादा है और शायद अभी कुछ जहन में आ गई कि अभी अभी आपकी खिदमत में अर्ज़ करूँ। बाद वक्त क्या होता है, कोई बहुत बड़ा सितम हो रहा होता है, लोग समझ रहे होते हैं ये रूटीन है, रूटीन नहीं होता, बहुत बड़ा कोई जुल्म हो रहा होता है, बहुत बड़ी कोई गलती हो रही होती है, लोग समझ रहे होते हैं ये रूटीन है, रूटीन नहीं होता, बहुत बड़ा इम्तिहान हो रहा होता है, किसी को पता ही नहीं चलता। अब देखिए मिसाल, मिसाल के तौर पर वाकई करबला, जो लोग कूफा में थे, आया वो एहसास कर रहे थे कि बराबर में उनके हमसाये में क्या हो रहा है। अगर तारीख बशरियत फर्ज कर लेते हैं, फर्ज कर लेते हैं 25-30 लाख साल हो, तारीख बशरियत का सबसे बड़ा हादसा हो रहा था कूफा में, कुछ खबर थी कि हो रहा है? नहीं। वो लोग भी समझ रहे थे जैसे रूटीन की जिंदगी गुजरती है, ये भी कोई एक वाक्य है, रूटीन का कोई वाक्य, रूटीन नहीं था, बिल्कुल रूटीन से हटकर था, बिल्कुल रूटीन से हटकर था, बहुत बड़ा वाक्या था, 1400 साल गुजर गया, अभी तक समझ नहीं पाया उस वाक्य को, तो जो बराबर में बैठे थे उनको कैसे समझ में आया, उनको भी समझ में नहीं आया, कोई समझते नहीं, कोई सादा सी चीज है। जैसे कल मैं आपकी खिदमत में अर्ज कर रहा था, मतलब जैसे अभी खबरें आ रही हैं कि इराक के अंदर 90 लाख लोग शायद 3 दिन के अंदर पास करके गुजरे हैं वहां से, करबला के मैदान से शहीद शुहदा के रोजे के सामने से 90 लाख लोग गुजरे। अरे हम लोगों ने सुना तो हमने समझा ठीक है ऐसे ही होना चाहिए था, असल अपने दिमाग से पूछे ऐसे ही होना चाहिए था, ये रूटीन है? नहीं, मोजा है ये, हम लोग समझ रहे रूटीन है, इतने लोग निकले जमा हो वहां से गुजरे, ना मिलना ना मिलाना, जाहिरी तौर पर मुसीबतों और सत्यों के सिवा कुछ नहीं है, क्यों आए फिर, किस लिए आए? ये गैर मामूली चीज है और आज नहीं आ रहे, सदियों से आ रहे हैं, कोई नई बात भी नहीं है। चूंकि हम यूं ही देख रहे हैं हमें समझ में नहीं आ रहा, हम समझ रहे हैं कोई मामूली से मामला। बहुत दफा तारीख बशरियत में ऐसा होता है, कोई बहुत बड़ा हादसा हो रहा होता है, लोगों को समझ में नहीं आता, लोग समझ रहे होते हैं मामूली सी बात हो गई, तो हम लोगों के साथ भी यही हो रहा है, हम लोगों की जिंदगी गुजर रही है, जो कुछ होना चाहिए वो नहीं हो रहा है और जो हो रहा है वो सही नहीं हो रहा है, और हम समझ रहे हैं हमेशा यही होता है। चंद निशानियां देखिए, विजिबली हम समझ रहे हैं कि हमारी दुआएं पूरी नहीं हो रही, बहुत सारी दुआएं मांगते हैं पूरी नहीं होती। अच्छा ऐसे ही होना चाहिए था, जब आपने अल्लाह के सामने दुआ मांगी है तो दुआ को पूरा होना चाहिए, क्यों नहीं हो रही पूरी? अच्छा हमने इसको इस बात में ले लिया कि ठीक है ऐसे ही होता है, दुआएं मांगते रहते हैं लोग नहीं पूरी होती, किसने कहा? वो उन्हीं अस्तजीब लोगों क्यों था? मैं नहीं कह रहा हम सब लोग मुस्तजाब दावा हो जाएंगे, कहेंगे छत गिर जाएगी, नहीं भी नहीं होगा, लेकिन भाई कुछ तो होना चाहिए, कुछ तो समझ में तो आए कि क्या हुआ। पहले वाले लोगों को बहुत कुछ वो लोग बयान करते हैं, ये हुआ ये हुआ, हमें खुदा की ये निशानी नजर आई, खुदा की ये अलामत नजर आई, इस तरह के वाकयात पेश आते थे, रूटीन में कितनी किताबें भरी पड़ी हैं वाकयात से, अच्छा हम अपनी जिंदगी पलट के देखें हमारे साथ कुछ हो रहा है नहीं। अच्छा अब हम ये समझ रहे हैं ये नॉर्मल है, अरे वाकई ये नॉर्मल है, वो नॉर्मल था। ये हमें फैसला करना है कि आया दीनदारी ऐसी होती है कि हम नमाजें भी पढ़ रहे हैं, काम भी कर रहे हैं, वो बहले बैत भी है, वो बात कहीं तब्दील होती नजर भी नहीं आ रही है, यही होता है यही कि नहीं, ये नहीं होता है, ये हमारे साथ हो रहा है, इस दौर में हो रहा है, पहले इससे कहीं बेहतर होता होगा, या फिर कभी कभी हमें शक ही होने लगता है शायद पूरी तारीख में यही हुआ था जो हमारे साथ हो रहा है। इसको थोड़ा सा सोचना होता है कि आया पूरी तारीख ऐसी गुजरी है इंसानों की, दीन ऐसे ही चला है जैसे इस वक्त चल रहा है, कभी दीन आ गया कभी बेदीनी आ गई, कभी अल्लाह की इताअत कभी अल्लाह की मुखालफत, ऐसे ही दीन चलता है या कि नहीं, इस दौर में ऐसा हो रहा है, हमेशा ऐसा नहीं होता था, हमेशा लोग कुछ और तरीके से होते थे। तो ये जो नॉर्म्स चेंज होते हैं, वैल्यूज चेंज हो जाती हैं सोसाइटी के अंदर, जो कुछ रोल हो रहा है ये चेंज हो रहा है, इसको हम लोग इस वजह से नहीं समझ पाते कि हम इसी में पले बढ़े हैं। दीनदारी के साथ भी ऐसे हम समझ रहे हैं कि हम नमाज पढ़ रहे हैं, हम अल्लाह की इताअत कर रहे हैं, अहले बैत का जिक्र कर रहे हैं और उधर से कुछ नहीं हो रहा तो ये नॉर्मल है। नहीं, नॉर्मल नहीं होना चाहिए, नॉर्मल नहीं होना चाहिए, कुछ ना कुछ गड़बड़ हो रही है। अगर हमें ये समझ में आ जाए कि हमारा पोटेंशियल कितना है तो हमें ये समझ में आ जाएगा कि हम बहुत नीचे रहेंगे, हम समझ जाएंगे बिल्कुल। अब इसकी 10 मिसालें आप खुद सोच लीजिए तालीम के मैदान में, मतलब कोई बच्चा ऐसा है जो शुरू से बेचारा, मेरी अपनी तरफ, मैं खुद पीले स्कूल में पढ़ा गवर्नमेंट स्कूल में, मैट्रिक कर लिया मैंने पीले स्कूल में, मैं समझता था एजुकेशन यही है, वही ड्रामा है जो गवर्नमेंट स्कूल में हो रहा है। जब मैं कॉलेज में आया तब मुझे पहली दफा समझ में आया कि नहीं भाई एजुकेशन कुछ और भी है, ये जो अब तक हमारे साथ हुआ ये बहुत बुरा हुआ है, इसको अब मैं कहता हूँ बच्चों का कत्लेआम हुआ गवर्नमेंट स्कूल के अंदर, बच्चों की सलाहियतों का कत्लेआम, और कोई पूछना रहा है कत्लेआम का कि भाई ये क्या हो गया इन लोगों के साथ, तो बाद में जाके अचानक पिक्चर खुली कि कुछ और हो गया। अच्छा जब इंटर में आया तो पता चला कि एजुकेशन में कुछ और हो गया, फिर इंटर के बाद अल्लाह ने दिमाग में डाली कि ईरान चला गया, ज्यादा मेरी उसमें कोई ताकत नहीं थी फिक्री, तो आपको पता नहीं कैसे दिमाग में आगे चला गया। जब वहां पहुंचा तो पता चला अच्छा जिंदगी कुछ और होती है, जो अब तक हुआ ये गलत हुआ था। उसके बाद जैसे जैसे आगे बढ़ते चले जाओ यही समझ में आता रहता है कि अच्छा ये जो कुछ हुआ था ये भी ऐसे ही हो गया था। अब यूं लगता है जैसे सही जब मरेगा इंसान उस वक्त सही समझ में आएगा कि ये जो सब कुछ हुआ ये बहुत ही टेढ़ा हो गया, उस वक्त सही पता चलेगा कि जो असली होना चाहिए था वो क्या होना चाहिए, जो पोटेंशियल हमारे पास हैं वो किन चीजों के पोटेंशियल है। बस अगर किसी को इस दुनिया को समझना है इन दो चीजों को समझने की कोशिश करें, एक इम्तिहान की सीरियसनेस, इसका इफेक्टिव होना कि भाई ये कितना इफेक्टिव है। अच्छा इम्तिहान की जितनी तासीर समझ में आ जाए इम्तिहान की सख्ती झेलना आसान हो जाती है, अगर इम्तिहान की तासीर समझ में आ जाए तो सख्ती झेलना आसान हो जाती है। मिसाल के तौर पर सैयदुश्शुहदा ने लोगों को रात में ये दिखा दिया कि कल सुबह उन्हें क्या जजा मिलने वाली है, लोगों के लिए करबला झेलनी आसान हो जाती है, आसानी से करबला झेलना। अगर वो नजर ना आता जो शबे आशुर सैयदुश्शुहदा ने दिखाया तो शायद सीने फट जाते इंसानों के, उन सख्तियों को सोचकर लोग शायद अपने हवास में ना रह पाते जो कुछ उस वक्त हो रहा था। लेकिन सैयदुश्शुहदा ने जब जजा दिखा दी तो उनको लोगों को ये समझना आसान हो गया कि अच्छा ये जो हो रहा है ये इतना ज्यादा अहम मसला नहीं है, उसको वो झेल गए। ये जो आयतुल्लाह बहजत के उस्तादों में से उस्ताद थे उनके बेटे का इंतकाल हो रहा था, उनका बेटा बीमार हुआ उसका इंतकाल हुआ, तो वो जितनी देर बीमारी के हालत में था और जान दे रहा था वो हंसते रहे, वो हंसते रहे। लोगों ने कहा बाप होने के नाते ठीक है रो नहीं रहे कम से कम हंसो तो नहीं, क्योंकि क्या मुश्किल है, इसको वहीं जाना था चंद साल यहाँ चंद साल वहां, मेरे लिए इस पर कोई फर्क नहीं पड़ रहा कि ये यहाँ रहे या वहां रहे, कोई मुश्किल नहीं। इनके लिए क्यों इतना आसान हो गया, इतना आसान नहीं होना चाहिए, बच्चा है ठीक है, बुलाकर बच्चे को देख के इंसान को कुछ ना कुछ जहन में आता है कि ये होगा वो होगा, आसानी से झेल, क्यों इतनी आसानी से झेल लिया। आपको ख्यास ना करे वाकई करबला में होने वाले के ऊपर, जाहिर है वो बहुत कुछ था उसके अंदर, बहुत सारी अलामती चीजें थी, बहुत कुछ अलामती था। एक दफा सादा सा एक बच्चे की बात हो रही है, एक बच्चे के मुकाबले में जिसकी कुछ तकलीफ है या खुद अपने साथ होने वाला वाकई, आपने यकीनन नाम सुना होगा कूफा में रहने वाले, ताकि मेरे जहन में सही नाम में डिस्क्राइब हो रहा हूँ, अब्दुल्ला बिन आफीफ मेरे ख्याल में, जिनके ऊपर हमला हुआ और दोनों हाथ दोनों बाजू और दोनों पांव उनके काट दिए गए, जमीन पर गिरे हुए थे। साहिबजादी अकेली थी बेचारी, और वो एक मौके पर कहती है कि काश मैं लड़का होती तो मैं अपने बाप की मदद करती और उसको इस तरह पढ़ना होने देती। तो उसके बाप ने कहा कि तुम घबराओ नहीं, मुझे इतनी भी तकलीफ नहीं हो रही जैसे कोई रश में दब जाता है, इतनी भी नहीं। अब एक आदमी के चारों हाथ पांव कटे हुए हों और वो ये कहे मुझे इतनी भी तकलीफ नहीं हो रही, बहुत कुछ पता होना चाहिए इस आदमी को, इनके सामने बहुत सारी हकीकतें आश्कार होनी चाहिए, तब इनको पता चले कि भाई ये जो कुछ हो रहा है ये बहुत ही छोटी सी बात है, कोई इतना बड़ा मामला नहीं है। तो ये जो इम्तिहान की सख्ती वो झेल पाता है जिसको ये समझ में आ जाए कि इम्तिहान की तासीर कितनी है, तो वो सख्ती झेल लेता है। हम लोग के साथ जो मुश्किल पेश आ रही है वो ये कि हमें इम्तिहान की तासीर नहीं मालूम, या हम नहीं जान पा रहे, या हमारे जानने में थोड़ी सी सतह कम रह गई है। दूसरा ये कि हमें बहुत अच्छी तरह ये समझ नहीं आ रहा कि यहाँ पर मार्किंग स्कीम क्या है, किस पे हमने स्कोर करना है, किसके ऊपर लूज करना है। अब हमारे साथ एक अजीब सूरत हाल होती है, एक दिन उठते हैं ग्राफ चढ़ रहा होता है, दूसरे दिन उठते हैं ग्राफ गिर रहा होता है। जिस दिन ग्राफ चढ़ रहा होता है उस दिन समझ में नहीं आता आज अल्लाह इतना अच्छा क्यों लग रहा है, और जिस दिन ग्राफ नीचे जा रहा होता है उस दिन ये समझ में नहीं आता कि आज ये क्या हो गया, कुछ समझ में नहीं आता। दिल चाह रहा होता है इबादत का, ये समझ में आ जाता है कि हाँ आज इबादत का दिल चाह रहा है, ये समझ में नहीं आता क्यों दिल चाह रहा है। और जिस दिन दिल नहीं चाह रहा होता उस दिन भी इस बात पे कोड़न होती है कि आज बिल्कुल पढ़ने का दिल नहीं चाह रहा है, आज बिल्कुल नमाज का दिल नहीं चाह रहा है, लेकिन ये समझ में नहीं आ रहा होता कि भाई ये हुआ क्या है। यहाँ ये जो अहले फिक्र थे, अहले मानवियत थे, उनके अंदर हुनर ये था कि इन्होंने अहले बैत की तालीमात पे बहुत गौर किया, बहुत गौर करने के बाद उनकी तालीमात में से वो पॉइंट्स निकाल सके कि किस चीज से क्या हो जाता है। इनको ये समझ में आ गया, जब बाज़ तो इतने अहले फिक्र हो गए, इतने अहले फिक्र से निकलकर अहले नजर हो गए कि वो दूसरे को देखकर बता देते थे कि तुम्हारे साथ क्या बीती है जो तुम्हारी ये हालत हो गई। जैसे रजब अली खया कि वो ये बता सकते थे कि तुम्हारे साथ क्या बीती है जो तुम यूं पहुंच गए हो, हम वहां तक तो शायद ना पहुंच पा रहे हैं फिलहाल, कम से कम अहले फिक्र हो सकते हैं। अहले फिक्र कैसे हो सकते हैं, जाकर रिवायात में गौर करें, इनकी निशानियों में गौर करें, जो उन्होंने बताया है उसको अगर हम पढ़ें तो कुछ समझ में आ जाता है कि मामला किस तरीके से हो सकता है। अब चूंकि ये बात आ ही गई है बीच में और सबके साथ तकरीबन ये ऐसा होता ही रहता है, तो एक दो टिप्स इस हवाले से जो मैं समझता हूँ, मुझे समझ में आती है, मैं आपकी खिदमत में अर्ज़ करता हूँ। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद, जिस तरह हर मुश्किल में हल्लाल मुश्किल अहले बैत की ज़वात मुकद्दसा है, असल में हल्लाल मुश्किल इस मुश्किल के, अगर मेरी जॉब नहीं लग रही मैं अहले बैत से कहता हूँ मौला मुझे जॉब दे दें, वो हल्लाल मुश्किल हो गए ना, मुश्किल हल करने वाले, ठीक है। वो असल में हल्लाल मुश्किल कौन सी मुश्किल के लिए, मेरी जॉब, मेरे पैसे, मेरी बीमारी, मेरा घर, मेरी सेहत, मेरी शादी ब्याह, इसके लिए नहीं। वो असल में हल्लाल मुश्किल है लोगों को खुदा के रास्ते पर चलाने, दूसरी मुश्किलों में भी मदद देते हैं, क्योंकि जो उनके दिल में राफत है अहले बैत के दिलों में अपने चाहने वालों के लिए बहुत ज्यादा है, दूसरी मुश्किलों में भी मदद देते हैं। असल में जो वो हल्लाल मुश्किल है वो ये कि कोई अल्लाह के रास्ते पर चल रहा है, मुश्किल से दो चार कहता है मौला या अभी मदद, मौला मेरी मदद कर, तो वो उसका हाथ थाम लेते हैं, उनको लेकर आगे बढ़ना शुरू। असल में मुश्किल यहाँ पर, बाकी भी हर जगह पर, हर जगह क्या उन्होंने, चूंकि हल्लाल मुश्किल है इंसानी नफ्सियात को जानते हैं, न सिर्फ ये कि जानते हैं बल्कि मुकम्मल मुअस्सर है इंसानी नफ्सियात के अंदर, उन्होंने इन तमाम बातों के लिए हल तजवीज किए कि मसलन अगर किसी के दिल में इबादत का जज्बा नहीं उभर रहा तो क्या करें। मिसाल के तौर पर हम सबके साथ ऐसा एक लाइफ में वो आता रहता है सर्कल कि कभी यूं स्पिन हुआ और आगे जनाब इबादत के फेज में आ गए, साहब दो तीन महीने ऐसे इबादत गुजार बने कि पेशमाम भी घबरा गया कि मेरी सीट पर तो नहीं बैठने वाला, दो तीन महीने ऐसे भागे कि अहले मस्जिद पूछने भाइयों को एक मरहू मान देते वो कहाँ चले गए समझ में नहीं आ रहा, तो वो ढूंढते फिर रहे बेचारे कहीं मिले तो आप कट गए कि भाई कहीं ये ना पूछने मस्जिद में क्यों नहीं आते, ये सब हो रहा है सबके साथ। अच्छा अहले बैत क्या कहते हैं, अच्छा दिन दिन पे भी होता है, ایک دن اٹھنے دیر ہو گئی، ایک دن اٹھنے سویر ہو گئی، انہوں نے کیا فرمایا؟ انہوں نے ہر چیز کے لیے حل تجویز کیا۔ مثلا انہوں نے فرمایا ایک دن تم صبح کو اٹھو، نہیں تمہارا کچھ دل چاہ رہا، قرآن پڑھو، نماز عشاء مت پڑھو، اس دن نماز عشاء مت پڑھو، اس دن قرآن پڑھو۔ تو ایک دن کی نماز عشاء نہ پڑھنا، اس دن پڑھ کر اگلے دن بالکل چھوٹا کر دینا، اس سے بہتر نہ پڑھو، اس دن نماز عشاء کی جگہ قرآن کریم پڑھو۔ کیوں؟ قرآن کریم پڑھو، تمہارے دل کی روشنی بڑھے گی۔ انہوں نے فرمایا اس سے نورانیت بڑھتی ہے۔ اب یہ ہمیں تو نہیں معلوم نورانیت کیسے بڑھتی ہے، یہ جو اساتذہ عرفان ہیں ان میں سے ایک نے کہا رات کو سونے سے پہلے تین دفعہ قل ھو اللہ پڑھو، اس کے بعد اگلا جملہ لکھا تھا کہیں گے تین قل ھو اللہ پڑھو گے نا نورانیت کا دائرہ پورا ہو جائے گا۔ میں کہا بھائی مجھے تو کوئی دائرہ نظر نہیں آ رہا ہوگا، ٹھیک ہے تین دفعہ قل ھو اللہ تو پڑھ لیں گے، لیکن کون سی نورانیت ہے جس کا دائرہ پورا ہو رہا ہے، ہمیں تو نظر نہیں آ رہا، اب ان کو نظر آ رہا ہے۔ اب قرآن، اب روایت نے کہا جس دن تمہارا عبادت کا دل نہیں چاہ رہا، اس دن قرآن کریم کی تلاوت کرو تاکہ تمہارے دل کی نورانیت بڑھ جائے، دل کی سیاہی کم ہو۔ ساری کی سمبولک ٹرمز ہونی چاہیے، ابھی سمجھ میں آ رہا ہے کہ سمبولک ہے، حقیقت کیا یہ نہیں معلوم۔ چلو کم سے کم حقیقت نہیں بھی سمجھ میں آ رہی تو ڈاکٹر کے کہنے پہ جیسے لال پیلی گولیاں کھا لیتے ہیں، نہیں سمجھ میں آتا اس کلر کا کیا رول ہے، اس کے سائز کا کیا رول ہے، کتنے گرام ہے، کچھ نہیں پتا ہوتا پھر بھی کھا لیتے ہیں، کم سے کم اتنا ہی کر لیں۔ جس دن نہیں دل چاہ رہا قرآن کریم پڑھو، اور اگر مثال کے طور پر فرض فرمائیے ایک نفس کے ہاتھوں کہیں مار کھا گئے، کوئی گناہ مرتکب ہو گئے، خدا نہ کرے کوئی نماز قضا کر دی، یہ کر دیا وہ کر دیا، جائیے صاحب مناجات میں جا کے دیکھیے، مناجات خمسہ عشر مفاتیح الجنات میں بالکل شروع، مناجات خمسہ عشر، پندرہ مناجات ہیں، ان میں سے ایک ہے شک شاکی، جو اپنے نفس کی شکایت کرنا چاہ رہا ہے اپنے خدا کے حضور کہ خدا اس میرے نفس نے مجھے ذلیل کر دیا تیرے سامنے، کتنا مجھے ذلیل کیا، مثال کے طور پر میری نماز قضا ہو گئی ہے، میں گناہ میں مبتلا ہو گیا ہوں، کب صحیح ہوں گا، کب میری زندگی صحیح ہوگی، جب میں جاتے شاکی پڑے، خدا نہ کرے کوئی گناہ کا مرتکب ہوا ہے، اب خدا کے سامنے ندامت کا احساس کر رہا ہے، توبہ کرنا چاہتا ہے، میں جاتے تائبین پڑے، کوئی اچھا کام انجام دیا ہے اور ڈر رہا ہے کہ اگر میں نے یہ اچھا کام کیا اب شیطان ریاکاری کروا دے گا اور میرا کام ضائع کر دے گا، میں جاتے شاکرین پڑے جاتے۔ پندرہ مناجات انسانی نفس کی پندرہ حالتوں کے لیے دی گئی، کہیں ایک تو میری حالت بنے گی نا اس کے اندر، اس کو جا کے دیکھو، اس کو پڑھو، اس کو ترجمے کے ساتھ پڑھو، پھر سمجھ میں آ جائے گا کہ اس حالت میں خدا سے کہنا کیا ہے۔ ہر جگہ کے اپنا پروٹوکول ہوتے ہیں، جس آدمی کو نہیں پتا ہوتا کہ بھائی یہاں کے پروٹوکول ہیں وہ نہیں ہے کیا ہے، تو وہ کیا کرتا ہے، وہ یہ دیکھتا ہے کہ بھائی وہ جو بڑے ہیں وہ یہاں پہ کیا کر رہے ہیں، ہمیں کیا کروں، خدا کی بارگاہ میں خطاب کرنے کا طریقہ کار کیا ہوتا ہے، کون سی حالت کے لیے کیسے بولنا ہے، اگر گناہ کر کے آئے تو کیسے بولنا ہے، اچھا کام کر کے آئے تو کیسے بولنا ہے، نفس کے ہاتھوں پٹ کے آئے تو کیسے بولنا ہے۔ اہل بیت علیہ السلام حل مشکل، مشکل کشا ہیں، انہوں نے بتایا کہ ایسی حالت میں ایسے بولنا ہوتا ہے، یہ جملے بولو، یہ جملے بولو، پھر دیکھو خدا نے بتا تم پر توجہ دے، ہماری تمام حالتوں کے لیے انہوں نے ہدایت ارشاد فرمائی۔ اب ہمارے اوپر اگر کوئی حالت بیت رہی ہے ہم سمجھ رہے ہیں اور اندر اندر کوڑ رہے ہیں، مت کوڑو، جا کے دیکھو وہاں پہ کیا ہے، اس کو دیکھو، پڑھو، اس کو سمجھنے کی کوشش کرو، اس کو بول دو۔ اب اسی طریقے سے ایک اور مشکل جو ہم لوگوں کے ساتھ پیش آتی ہے، موضوع سے تھوڑا سا میں ہٹ رہا ہوں لیکن میں ابھی واپس آتا ہوں، ایک اور مشکل جو پیش آتی ہے، بار بار میں نے دیکھا دوست احباب اس کی شکایت بغادر کر رہے ہوتے ہیں، وہ یہ کہ زیارت پڑھنے کھڑے ہوئے ہیں لیکن دل میں کچھ ایسے خیالات آتے ہیں خطرناک قسم کے، دل چاہتا ہے بھی زیارت نہ کرو، لگتا ہے بے احترامی ہو جائے گی، کوئی بات صحیح سمجھ میں نہیں آ رہی ہے، ذہن ادھر ادھر جا رہا ہے اور دل یہ چاہ رہا ہے کہ زیارت نہ پڑی جائے، یہ خود شیطان کا ہی گھر ہوا ہے، خود شیطان کا ہی گھر ہوا ہے۔ اب اس شیطان کے حربے کو شکست دینے کے لیے انہوں نے خود چیزیں بیان فرمائی ہیں۔ بعض اوقات لوگوں کے ساتھ مشکل خوف میں آتی ہے، ابھی اگر کمپیوٹر پہ بیٹھا رہے گا کسی چیز کا کوئی خوف نہیں آئے گا، کوئی جن نہیں آ رہا، کوئی بھوت نہیں آ رہا، جیسے ہی نماز پڑھنے کھڑا ہوگا پیچھے لے گا کہیں کچھ آ رہا ہے، پیچھے سے کچھ ہو رہا ہے، کوئی آواز آ رہی ہے، یہ سب چیزیں، اچھا ابھی تو میں کمپیوٹر بیٹھا تب کیوں نہیں آ رہی تھی، ٹھیک ہے یہ گڑبڑ ہو رہی ہوتی ہے، یہ سب شیطانی ہر میں۔ اب اس میں کیا کرنا ہے، اس میں ایک بہت اچھا جملہ اور اس مشکل کا حل بھی بن جاتا ہے، وہ درود بھیجے گا محمد و آل محمد، مولانا نہج البلاغہ میں فرمایا بعض خطروں میں پڑ جانا اس خطرے کے خوف سے زیادہ آسان ہے، اس کی تشریح کر دوں، بعض خطرے ایسے ہوتے ہیں، خطرہ ہے کہ یہ ہوگا جمعے کے دن، جمعے کے دن یہ ہوگا، अब अभी जुम्मे में 6 दिन बाकी हैं और डर जा रहा है अंदर अंदर, ये होगा ये होगा ये होगा। अच्छा जुम्मे का दिन आया, गुजर गया, उस मुश्किल में भी पड़े और गुजर गए। अच्छा बाद में हफ्ते के दिन आदमी सोचता है यार उस मुश्किल के लिए मैं 6 दिन तक डरता रहा था, इतनी बड़ी मुश्किल नहीं थी वैसे, डर क्यों रहा था। बस खतरे ऐसे होते हैं उनका खौफ ज्यादा होता है, खुद इतने बड़े नहीं होते, ये जो वसवसे होते हैं वो ऐसे ही। अगर वसवसा हो रहा है ना कि पीछे कोई खड़ा है मारेगा, को मारो मारो, ज्यादा से ज्यादा क्या होगा, मरूंगा ही ना मैं, भी मर नहीं। ठीक है, एक ने बहुत अच्छा हाल बताया, कहने लगा मुझे वसवसा होता है कि मैं खड़ा हूं पीछे कुछ हो रहा है। क्योंकि मैंने एक दफा सोचा कि मैं ये कह रहा हूं कि मैं इमाम की नुसरत करूंगा, इमाम की नुसरत करूंगा, उनके दुश्मनों से लड़ूंगा। सही, अभी तो पीछे मुझे कुछ करने वाला है अगर कुछ है, या इमाम का साथी है ये इमाम का दुश्मन है, अगर इमाम का साथी है तो मैं भी इमाम का साथी हूँ, ये मुझे कुछ नहीं करेगा, अगर इमाम का दुश्मन है तो मैं तो खुद इससे लड़ने की आरजू कर रहा था ना, ठीक से करने दो ताकि फिर मैं लड़ूं फिर से। अगर मुझ में वाकई लड़ने की ताकत है तो मुझे तो अहले बैत के बड़े बड़े दुश्मनों से लड़ना है, ये क्या चीज है, ताकत दिखाई। जिस खौफ में आपको मुब्तला किया जा रहा है आप उसका मुकाबला कर सकते हैं, किस तरीके से, कहें ठीक है हो जाए, अब देखो क्या होगा। कोई खौफ ऐसा नहीं, मसलन शैतान क्या खौफ दिलाएगा, खौफ दिलाएगा फकीर हो जाओगे, अच्छा ठीक है हो जाओ, देख पड़ जाए खौफ ज्यादा हो, खौफ ज्यादा होने से बेहतर है उस खौफ में मुब्तला हो जाए, यानी उस मार्के में पड़ जाए जिसका वो खौफ दिला रहे और खौफ दिलाकर खुदा से दूर करने की कोशिश कर रहे हैं। अच्छा एक दफा खुदा के ऊपर बुनियाद रखकर किसी मुश्किल में आ जाए फिर वो जगह जहां दरवाजे खुलना शुरू होते हैं। एक दफा खुदा पर बुनियाद बनाकर ठीक है अगर खुदा की खातिर ये मुसीबत उठानी है अब मैं उठाने को तैयार, तो फिर बहुत सारे दरवाजे अचानक खुलना शुरू हो जाते हैं। क्यों, खुदा ने फरमाया वो मैं तवक्कल अल्लाह फहुवा हस्बुहु, बस जो खुदा ने मसाल पर तवक्कुल करे तो खुदा उसके लिए काफी है। ये सब बातें क्यों मैं आपकी खिदमत में अर्ज कर रहा हूँ, क्योंकि जाहिर है आजकल का जमाना वो है जिसमें खौफ बहुत आएगा, आ भी रहा है और भी बहुत आएगा। इकोनॉमिकली जो कुछ मैं जानता हूँ और आप जानते हैं हमसे ज्यादा जानते हैं, उसके मुताबिक आपको और मुझे बहुत अच्छी तरह पता है कि हालत बहुत खराब है, हमें और आपको बहुत अच्छी तरह मालूम है इस बात का, और जो जरा से भी आगे देखने वाला है वो बहुत अच्छी तरह जानता है कि यह हालत अभी अभी में नहीं सुधरेगी, ये कम अज कम 1.5-2 साल खराबी का है। इससे पहले अगर कोई कह भी रहा है आपसे कि ये बेहतर हो जाएगा, ये फजूल की बातें हैं, कतन 1.5-2 साल से पहले बेहतर नहीं होगा। ठीक है, थोड़ा सा हमने भी समझने की कोशिश की है मामलात को, मैं गारंटी से अर्ज कर रहा हूँ 1.5-2 साल से पहले बेहतर नहीं होगा, और 1.5-2 साल से पहले बेहतर इसलिए नहीं होगा कि उसके बाद जो होगा मैं बताना नहीं चाह रहा, उसके बाद जो कुछ होगा उसका जिक्र करना बिला वजह में हमको और मामले को खराब करने की बराबर है। हाँ, तो उसमें ये है कि आप अपने जहन को तैयार करने के, ठीक है ये है ये है। अच्छा अब दो रास्ते, या तो इससे फायदा उठाएं और इससे फायदा उठाकर फिर अहले बैत की पनाह हासिल करें, इससे फायदा उठाएं इस मुश्किल से और इस मुश्किल वक्त में अहले बैत की पनाह ले लें, खुदा ने बताया कि बताए निजाम पर आ जाए। दूसरा रास्ता ये है कि कोड़े मरे और इसी तरीके से गुजारे, पहला रास्ता बेहतर, कम से कम दूसरों के मुकाबले में जो बेसहारा होकर अपनी जिंदगी गुजार रहे हैं आप उस जगह तो पहुंच जाए जहां आपको पहुंचना ही था, पनाह दें अपने दीन के अंदर, अपने दीन के अंदर पनाह दें, उसके उसूलों के ऊपर पनाह दें, क्योंकि उसके उसूलों ने मुझे और आपको पनाह देने का वादा किया हुआ है और किसी और जगह ने किसी पनाह देने का कोई वादा नहीं किया, यानी हमारे हमें उन्होंने ये कहा है। देखिए दो तरह से होते हैं पनाह देने वाले, एक पनाह देने वाला कहता है जब आसानी में हो तो हमारे पास आना ताकि जब मुश्किल में हो तो हम तुम्हें पनाह देंगे, ये है हमारे पास रिवायतों, खुदा को आसानी के वक्त में याद करो ताकि मुश्किल के वक्त में खुदा तुम्हें पनाह दे, ये है हमारे पास रिवायत। लेकिन क्या खुदा ये कहता है कि अगर आसानी के वक्त में नहीं आए तो फिर मुश्किल में मेरे सामने नहीं आना, नहीं, वो ये कहता है बेहतर ये है कि तुम आसानी के वक्त में खुदा को याद करो ताकि वो मुश्किल में तुम्हारा साथ दे। उसके बाद वो ये भी फरमाते हैं अगर तुम हत्ता मुश्किल में पड़ने के बाद भी मुझे याद करोगे तब भी मैं तुम्हें टालूंगा नहीं, जो जिस वक्त दरगाह पे आएगा दर पे आएगा उसे कबूल किया जाएगा। सिर्फ एक मसला है, मौत से पहले, मलकुल मौत को देखने से पहले, اگر ملک الموت نظر آ جائے ایک دفعہ پھر داستان ختم، پھر اس کے بعد کوئی چانس نہیں. تو آپ اور میرے سامنے دو راستے ہیں، یہ جو مشکلات ہیں اور پریشانیاں بڑھ رہی ہیں اس میں خدا متعال کی طرف پناہ حاصل کر، اگر اس پناہ کو حاصل کرتے ہیں اہل بیت اطہار علیہ السلام سے اپنے توسل کو مضبوط کر دیتے ہیں، ہمارے پاس ایک پناہ گاہ موجود ہے، دوسروں کے پاس وہ پناہ گاہ نہیں ہے. معجزاتی اثرات حاصل کیے جا سکتے ہیں اس وقت. اچھا انسان ایسا ہوتا ہے جب مشکلات میں ہوتا ہے تو اس کی پکار میں بھی ایک تڑپ ہوتی ہے، جب مشکلات میں ہوتا ہے اس کی پکار میں ایک تڑپ ہوتی ہے. کبھی ہم لوگ جب قوم میں ہوتے تھے اور روزے پر جاتے تھے، مثال کے طور پر کسی کو دیکھتے تھے جس کی کوئی مثال کے طور پر اولاد بیمار ہے ہاسپٹل میں ہے، اور وہ آتا تھا اور دعائیں مانگتا تھا، تو اس کو دیکھ کر واقعا لگتا تھا کہ یہ جو دعا مانگ رہا ہے یہ دل سے مانگ رہا ہے. عام زندگی میں جیسا بھی رہا ہو اس وقت دل سے مانگ رہا ہے. تو جتنے بھی لوگ وہاں پر ہوتے تھے معمولاً اس کی آواز میں آمین کہتے تھے کہ بھئی یہ جو اس وقت دل سے مانگ رہا ہے اس کی پکار ہے. اب ہمارا پریشانیوں کے عالم میں ایک صلاحیت خود بخود بنتی ہے صحیح جگہ کو پکارنے کی، تو اس پکار کو استعمال کر لیجئے. اس کا ایک راستہ میں پہلے بھی بہت دفعہ عرض کر چکا ہوں، دوبارہ آپ کی خدمت میں عرض کرتا ہوں، کچھ وقت نکالیے خدا متعال کے ساتھ کلام کرنے کے، کچھ وقت نکالیں، پانچ منٹ دس منٹ جتنا بھی آپ کی توانائی میں، کم سے کم پانچ منٹ سے شروع کریں، وقت نکالیں جس میں خدا متعال سے کلام کرنا سیکھیں، خدا متعال سے کہنا سیکھیں. سجدے میں ہوں، کہیں کسی خاموش جگہ کے اوپر، بہتر ہے کہ سجدے میں ہوتا کہ کچھ اور آنکھوں کے سامنے نہ ہو جس سے آپ کی ذہن ادھر ادھر جائے، سجدے میں جائیں خدا متعال کے سامنے کلام کرنے کی کوشش کریں، اور جو کچھ آپ کے ذہن میں آ رہا ہے وہ خدا سے کہیں. جو کچھ آپ کے ذہن میں آتا ہے، جو خدا سے آپ مانگنا چاہتے ہیں کہ خدا مجھے ایسا بنا دے ویسا بنا دے، تو خود بخود میرے اور آپ کا دماغ اس طرف چلنا شروع ہو جائے گا. اور اگر جملات نہیں سمجھ میں آتے تو اہل بیت اطہار علیہ السلام کی دعاؤں سے ان جملات کو سیکھنے کی کوشش کریں، ورنہ آپ کی اپنی زبان کے اندر جو بھی خدا متعال سے پکارنا چاہیں اس کو پکار لیجئے. اس موضوع کو یہیں بھی چھوڑتے ہیں اور اصل موضوع کی طرف واپس آتے ہیں. درود بھیجے گا محمد والے محمد. ایک چیز اچانک یاد آ گئی، وہ اضافہ کرتا چلوں، ہر روز 70 دفعہ دل سے استغفار کرنا آسمان کو بھی ہلا دیتا ہے، ہمارے اور آپ کے لیے بھی ہل جائے گا، کوئی مسئلہ نہیں. استغفروا ربکم ثم توبوا الیہ یمددکم باموال وبنین. قرآن کریم ارشاد فرماتا ہے اپنے رب کے حضور استغفار کرو اور پلٹ کر خدا کی طرف آؤ تو مال اور اولاد سے تمہاری مدد کرے گا. کیا مشکل ہے ہماری زندگی کے اندر. ایک موقع پہ فرماتا ہے استغفروا ربکم ثم توبوا الیہ یرسل السماء علیکم مدرارا، آسمان کو تمہارے لیے گردش میں لے آئے گا. کیا چاہتے ہیں ہم آپ سے؟ میں کہوں ایک آدمی ہے اس کو 70 دفعہ کال کرو تمہاری جاب کہیں نہیں جائے گی، کوئی پرابلم ہی نہیں ہے آپ میں، کوئی مسئلہ ہی نہیں ہے، کتنی کال کروانی ہے میں کرتا ہوں. خدا کی طرف کال کرو. 70 دفعہ کسی اور کے سامنے جوتیاں چڑھاتے رہیں گے ممکن ہے پھر بھی ذلیل کر دے، وہ تو خدا اصل قبول کرنے کا وعدہ کر رہا ہے کہ میں قبول کروں گا. 70 دفعہ استغفار کرنے کے لیے ٹائم نکال. شیطان نے جو اس فریب میں ہمیں ڈالا ہوا ہے وہ یہ ہے کہ میرے پاس ٹائم نہیں ہے. وہ ایک آدمی سے کسی نے پوچھا پریشان کیوں، کہنے لگا کہ آج کل کچھ بیمار بہت رہتا ہوں. کہنے لگا بیمار کیوں؟ کہنے لگا کیونکہ آج کل پریشان بہت رہتا ہوں. ہم لوگ کے ساتھ یہی ہو رہا ہے، ذکر خدا کیوں نہیں کرتے؟ پریشان بہت ہوں. بھائی اس کی پریشانی کے حل کے لیے تو کہہ رہے ہیں ذکر خدا کرو، ذکر خدا کرو تاکہ پریشانی ختم. آپ کے پریشانی کی وجہ سے ذکر خدا نہیں کر پا رہے، خدا متعال کی طرف آئیے، استغفار کریں خدا متعال کے حضور، خدا متعال کی پناہ کو طلب کریں، انشاءاللہ معاملہ آگے بڑھتا ہے. ایک بار پھر درود بھیجے گا محمد والے محمد. بات ہو رہی تھی امتحان پر کہ خدا متعال نے ہمیں اور آپ کو اس دنیا کے اندر ایک امتحان کے لیے بھیجا، اور اس امتحان کی انٹینسٹی کتنی ہے، اس امتحان کا ریزلٹ کتنا افیکٹو ہے، اگر یہ ہمیں سمجھ میں آ جائے ہمیں امتحان گزارنا آسان ہو جائے. اچھا وہ اہل بیت اطہار علیہ السلام تمام معاملات سے آگیا، وہ اس امتحان میں کس چیز سے ہمارے بارے میں یہ کہہ رہے ہیں کہ تمہارا فیلئر یہاں پر ہے، اس چیز سے تم ہار جاؤ. بالکل ایسے جیسے آپ، پھر میں مثال دوں، کلاس کے آپ کلاس میں کھڑے ہیں، آپ کے ٹیچر آپ کے سامنے پیپر انہوں نے بنانا ہے، وہ کہہ رہے ہیں تمہارے اندر دو خرابیاں، इन दो खराबियों की वजह से शायद फेल हो जाओगे, अगर इन दो को कवर कर लो फिर तुम्हारी शिकस्त नहीं है, फिर तुम जीत जाओगे। वो हल्लाल मुश्किल पूरी कायनात के रास्तों को, आसमान के रास्तों को, जमीन से ज्यादा जानने वाले, सलूनी सलूनी का दावा करने वाले फरमा रहे दो चीजों से तुम्हारे बारे में खौफ ज्यादा, दो चीजों का खौफ है तुम्हारे बारे में, अगर इन दो को पूरा कर लो तुम लोग जीत जाओ, फिर तुम्हें कोई चीज नहीं हरा सकती। दो चीजें क्या है फरमाया, पहली चीज तुम्हारी नफसानी ख्वाहिशात, दूसरी चीज तुम्हारी लंबी लंबी आरज़ू। फरमाया दो चीजें मुश्किल है, अगर इन दो पर कंट्रोल कर लो इम्तिहान में तुम्हारी कामयाबी 100%। छोटी छोटी बातों के जरिए से अपनी नफसानी ख्वाहिशात को कंट्रोल कर लो और लंबी लंबी आरज़ुओं की जगह खुदावंद मुताला के दीन की नुसरत को अपनी जिंदगी के अंदर ले, तुम्हारी जीत यकीन है। बेहमदिल्ला मुझे और आपको परवरदिगार आलम ने सैयदुश्शुहदा के सदक़े में वाकई अज़ीम शान नेमत दे दी आज़ादारी की। दूसरी कौमें काश आप उनके स्ट्रेटजिस्ट की बातें सुने, दीवाने होते हैं इस बात के ऊपर कि शियों के पास इतना बड़ा काम कैसे हो गया, इस बात पर चिढ़ते हैं, घबराते हैं, परेशान होते हैं, प्लानिंग करते हैं कि काश हमारे पास इसका आधा कुछ मिल जाए, नहीं मिल पा रहा हमें से सैयदुश्शुहदा के सत्ते में खुद से मिला हुआ। ये सब का सब किस लिए है, जिंदगी को उनके रास्ते की तरफ ले जाने के लिए। उन्होंने फरमाया दो चीजों को कंट्रोल कर लो, रास्ता हमारा रास्ता है। कौन सा? दो चीजें, एक नफसानी ख्वाहिशात, दूसरा तुम्हारी आरज़ू। नफसानी ख्वाहिशात किसे कहते हैं? अब मैं कभी कभी ये सोचता हूं इतना बड़ा मंसूबा इस दुनिया को बने हुए, इस पूरी कायनात को, मादी कायनात को बने हुए 15 अरब साल हुए, 15 अरब साल इस दुनिया को बने हुए, इस सोलर सिस्टम को जिसके अंदर मैं और आप जिंदगी गुजार रहे 5 अरब साल हुए, 5 अरब साल से सूरज चमक रहा है इस जमीन के ऊपर, लाखों साल से इंसान जिंदगी गुजार रहे हैं, अरबों इंसान जिंदगी गुजार चुके हैं, मैं और आप उसमें से एक हैं। मौला फरमा रहे हैं इस पूरे निजाम के अंदर अगर तुम्हारी शिकस्त है दो जगह पर, एक तुम्हारी नफसानी ख्वाहिशात, इन्हें कंट्रोल करो। नफसानी ख्वाहिशात किसे कहते हैं? सादा सादा बातों को जमा करना शुरू कर दीजिए। एक आपका नफ्स कुछ चाह रहा है जो अकल कह रही है कि ये नहीं करो, मत करो, इतनी सादा सी बात है। हाँ बस इतनी सादा सी बात, अमल में मुश्किल। मिसाल के तौर पर आप जानते हैं अव्वल वक्त है, अकल कह रही है अव्वल वक्त है नमाज पढ़ो, नफ्स क्या कहेगा? एक ईमेल चेक कर लो फिर पढ़ता, एक दफा जरा से ये देख लो बस फिर पढ़ता, ये हो जाए बस फिर पढ़ता हूं, इसी में टाइम निकले चला जा रहा है। आपका नफ्स क्या कह रहा है? ख्वाहिशात दिखा रहा है। आप अपनी ख्वाहिशात को कंट्रोल कर लीजिए, जो करने का काम है पहले कर लीजिए, नफसानी ख्वाहिशात को कंट्रोल करना इसको कहते हैं। कोई चीज है जो समझ में आ रही है सही नहीं है, आप जानते हैं सही नहीं है, अपने पर कंट्रोल कर, जो चीज सही नहीं है उसे तर्क कर दीजिए, जो सही है उसे ले लीजिए। आरज़ुएं किसे कहते हैं? आरज़ुएं इसलिए कहते हैं कि अपनी दुनिया के बारे में इतना ज्यादा गर्क हो जाना कि फिर सही और गलत की शनाख्त ना रहे, इसको आरज़ुएं कहते हैं। दो चीजें कंट्रोल कर लें हमारा और आपका काम आसान है, हमारी और आपकी मानवीय तरक्की हासिल होनी शुरू हो जाएगी। तो मानवीय तरक्की हासिल होगी तो क्या होगा? खुद ब खुद चीजें एहसास होना शुरू हो जाएंगी। जितना मेरे और आपके दिल में हुब्बे अहले बैत बढ़ता चला जाए समझ जाइए कि मानवीय तरक्की हासिल है, जितना मेरे और आपके अंदर खौफ खुदा बढ़ता चला जाए समझ जाइए मानवीय तरक्की हासिल होगी। जितना आप और मैं उनको मुलव्वे समझें कि समझेंगे मुअस्सर है हमारे काम के अंदर, मसलन अपने आप से पूछेगा यहां पर आने से पहले पूरे दिन में कितनी दफा अहले बैत याद आए थे, किस किस काम पर अहले बैत याद आए थे, जितना याद बढ़ रही है समझ जाइए मामला सही है, समझ जाइए मामला सही है। तो एक मौलाना साहब ने मुझे एक तरकीब बताई, कहने लगे कि आधे आधे घंटे के बाद एक दफा वक्त के इमाम को याद कर लिया, आधे आधे घंटे के बाद कहने लगे भाई सुमा तबल्लु फसमा वजहुल्लाह, जहां कहीं रुख करो वहीं अल्लाह का चेहरा वजहुल्लाह का मतलब। उन्होंने कहा कि वक्त के इमाम को तो मैं थोड़ा थोड़ा वक्त गुजारो और अपने इमाम को याद करते रहो। जितना ये याद बढ़ती चली जाएगी उतना हमारे और आपके दिल के अंदर वो अटैचमेंट बढ़ता चला जाएगा, अटैचमेंट बढ़ता चला जाएगा। ये देखिए मामला आसान, याद हर शख्स कोई ना कोई तरीका रखता है अपने लिए। जितने भी लोगों ने इन मैदानों के अंदर तरक्की की, उन्होंने तरीके बनाए। कल मिसाल के तौर पर जुमरात का दिन आएगा, अपने लिए पहले से मनसूबा बना के रखे मैंने किस दिन क्या करना है, कौन सी दुआएं पढ़नी है, कौन सा जिक्र करना है, अहले बैत अतहार अलैहिस्सलाम की कौन सी खिदमत करनी है। मिसाल के तौर पर ज़ियारत जामिया अच्छी ज़ियारत है, अज़कार और औरात बहुत हैं, यानी इंसान कोई भी जिक्र करे कितनी कितनी चीज़ें हैं। सादा तरीन क्या है, अपने नाम अपनी जबान से तवज्जो के साथ उनका नाम ही ले, यही काफ़ी। किसी इमाम ने किसी के सामने ज़ियारत सैयद शहदा की फजीलत की, इतनी ज़ियारत की फजीलत बताई, उसने कहा मौला ना हमारे पास पैसा है ना हमारे पास सलाहियत है, ताकत है कि हम करबला पहुँचे, पर मैंने करबला नहीं जाना, पर मैं एक दफ़ा आसमान के नीचे जाऊँ, दो तरफ रुक करके देखो और कहो अस्सलाम वालेकुम या अबा अब्दुल्ला, तुम्हारी ज़्यादा। क्यों ये चाहते हैं, क्यों इस तरह से चाहते हैं? अब हम और आपको इस बात के ऊपर क्यों तैयार किया है कि बार बार सैयदुश्शुहदा का जिक्र करो, हत्ता पानी पीते वक्त। ये वाकया पहले समझ नहीं पाता था कि ये मामला क्या, क्यों ऐसा होना चाहिए कि सैयदुश्शुहदा की याद को इतनी अहमियत दी। अब इंसान ज़ाहिर पानी तो पिएगा ना, दिन में कितनी दफा पानी पिएगा, हर दफा पानी पीने पर सैयदुश्शुहदा को याद करता चलेगा। ये तमाम रास्ते इसलिए बनाए ताकि हमारी जिंदगी के अंदर जो भी इनहराफात आ रहे हैं वो खत्म होते चले जाए, मैं और आप अहले बैत के रास्ते की तरफ चले जाए। आप आज कल के लिए खुद मनसूबा बनाइए, आज आप जाए कल के अमाल में देखिए शब जुमा के क्या अमाल। कल जब मैं आपके सामने आऊंगा शब जुमा की बात करूंगा तो आपकी रात जो है वो आधी गुजर चुकी होगी, 10 बज रहे होंगे, फिर शायद आपने सोचा ही ना हो कि शब जुमा के लिए मैंने क्या करना है। तो आप पहले से सोच कीजिए, आज ही सोच दीजिए कि शब जुमा के लिए आपने क्या करना है, और फिर उसको अपनी जिंदगी के अंदर एक हिस्सा बनाने की कोशिश करें कि शब जुमा मुझे क्या करना है। शब जुमा की एक फजीलत परवरदिगार आलम ने रखी हमारे और आपके लिए। एक रिवायत में कहीं पढ़ रहा था, उसमें अहले बैत ने कहा कि खुदा ने शब जुमा खास हमारे मानने वालों के लिए रखी है, दूसरे लोग इससे गफलत करते हैं, दूसरे लोगों को नहीं पता इसमें क्या है, पर मैं खास हमारे मानने वालों के लिए फजीलत रखती है। तो आप और मैं इसको इस्तेमाल करें, इस शब जुमा की फजीलत को, और आज ही अपने लिए कोई ना कोई मनसूबा जरूर बनाए। और शायद कल भी आपकी खिदमत में अर्ज किया था, कभी कभी तन्हाइयों में सैयदुश्शुहदा को याद किया, मारिकों में से एक मारिका इंसान का ऐसी जगहों पर सैयदुश्शुहदा को याद करना है जहां मामूलन याद नहीं किया जाता, जहां मामूलन याद नहीं किया जाता। आप किसी खास जगह पर गए हुए तन्हाई में हैं, आपको मिसाल के तौर पर घर में कोई तन्हाई में असर हो जाए, किसी मौके के ऊपर कहीं पर बैठे हों, चंद मिनट के लिए सैयदुश्शुहदा को याद करने की कोशिश करें। मुझे याद है कहीं एक दफ़ा ऐसी मजलिस हो रही थी, मजलिस होने में अचानक लाइट चली गई, लाइट चली गई, अंधेरा छा गया, जो भी बैठे थे मेंबर पे उन बंदे खुदा ने इतना ही कहा, जब भी अंधेरा हो शाम गरीबा याद कर लिया करो। वाह कहना सब हुआ लोगों का कि हाँ शाम गरीबा का एक अंधेरा था, लोग आप और मैं भी ऐसे ही हैं, कहीं पर तन्हाई में बैठे हों सैयदुश्शुहदा को याद कर लिया करो। खासकर जिस चीज़ पर कुछ चीज़ें समझ में आती हैं कि हाँ कुछ मामला तब्दील होना शुरू हो जाते हैं शायद, वो सैयदुश्शुहदा की यतीम बच्चे हैं, इनका मामला कोई बहुत हस्तास मामला होना चाहिए। अहले बैत अतहार अलैहिस्सलाम अपनी राफत की वजह से, अपनी मेहरबानी की वजह से बच्चों के मामले में बहुत हस्तास थे, बच्चों को बहुत मोहब्बत दिया करते थे, बहुत चाहने वाले होते थे बच्चों के, और अगर वो बच्चा यतीम हो तो अहले बैत अतहार अलैहिस्सलाम खास इनायत किया करते थे। दादा अमीरुल मोमिनीन के कितने ही वाक़े मौजूद हैं, यतीम बच्चों की यतीमी को देखकर तड़प जाया करते थे और खास मोहब्बतों का इजहार फरमाते थे। अगर सिर्फ इतना ही इंसान सोच ले कि मैदान-ए-जंग थी, मैदान-ए-जंग में हजरत अली अकबर शहीद हुए, हजरत कासिम शहीद हुए, ये बहुत बड़ी मुश्किल थी, लेकिन कोई एक लम्हे को सोचे हुसैन की यतीम बच्चों ने क्या किया, उनके साथ किस बात का बदला लिया गया, उन पर क्यों सितम ढाए गए। एक रिवायत सही रिवायत लिखते غریب ہمیں مقتل کی طرف گئے تو بچوں کے لاشیں پڑے دیں گے، کچھ بچوں کو بیوی نے ایک تنہائی میں دیکھا، نہیں معلوم بچارے خوفزدہ ہو کے وہاں پر جان دے گئے یا دشمنوں کی ضرب کی تاب نہ لا سکے جان دے گئے۔ سید الشہداء کی یتیم بچے اس طرح سے دنیا سے رخصت ہوئے، اور اگر یتیم بچوں کا تذکرہ ہو رہا ہے تو کیا سید الشہداء کی اس یتیم بچی کا تذکرہ نہ ہو جو اس سے تان دبائی گئی ہے؟ روایات کے مطابق ایک موقع پر جب بہت زیادہ گریا فرمایا تو اس یزید لعین نے سارے سید الشہداء کو دشت میں زندہ بھجوا دیا، اور بچی نے دشت کو ہٹایا، سارے سید الشہداء اپنی گود میں رکھ لیا اور چہرے پر ہاتھ میرتے ہوئے کبھی کہا، اے میرے بابا آپ کس نے آپ کا خون بہایا، اے میرے بابا کس نے آپ کا سر جدا کیا؟ اے پاک پروردگار، آپ جب آستہ محمد و آل محمد کا اس قلیل کو ہم سے قبول فرما، اے پاک پروردگار جب آستہ محمد و آل محمد کا ان کی نورانیت سے دلوں کو منور فرما، اے پاک پروردگار تو نے ان کے ذریعے ہمارے راستے کو واضح کر دیا، ہمیں ان کے نقش قدم پر چلنے کی توفیق نصیب فرما، اے پاک پروردگار پھر اللہ لاکھ شکر تو نے ہمیں در اہل بیت سے وابستہ کیا، اے پاک پروردگار اس دنیا میں ان کی زیارت اور اس دنیا میں ان کی شفاعت سے سرفراز فرما، اے پاک پروردگار ہماری جانیں ان کی امانت ہے، پاک پروردگار ہمیں اپنی زندگی میں ان کی بہترین خدمتیں کرنے کی توفیق نصیب فرما، اے پاک پروردگار ہماری اولادیں ان کی امانت ہیں، پاک پروردگار نسلاً بعد نسلاً ہماری اولادوں کو ان کے بہترین چاہنے والوں میں قرار فرما، اے پاک پروردگار تو جب آستہ محمد والے محمد کا ان کے چاہنے والے دنیا میں جہاں کہیں گے ان کی جان مال عزت و آبرو کی حفاظت فرما۔ کل ایک مومن نے بتایا ان کے بچے کو اغوا کر لیا کوئی دشمنان اہل بیت اطہار نے، اے پاک پروردگار تو جب آستہ محمد والے محمد کا جو کہیں جہاں کہیں بھی بے گناہی میں جیلوں کے اندر ہیں تو جب آستہ وہ سرائے کربلا کا آزادی اور رہائی نصیب فرما، اے پاک پروردگار کچھ بیماروں نے دعا کے لیے کہا ہے، مرنے سے جواد نقوی کی طبیعت علیل ہے وہ بھی تو جب آستہ محمد و آل محمد کا بیمار کربلا کا واسطہ تمام مردہ کو شفا عاجل و کامل نصیب فرما، اے پاک پروردگار تیرے دین کے چاہنے والے کچھ مجاہد مورچوں کے اندر تیرے دین کے دفاع کے لیے کوششیں کر رہے ہیں، پاک پروردگار حزب اللہ کے جوان، عراق کے مومنین، ایران کے مومنین، پاکستان کے مومنین، ہندوستان کے تو جب آستہ محمد و آل محمد کا مومنین جہاں کہیں مورچوں میں ان کو فتح و نصرت نصیب فرما، ان کے دشمنوں کو ذلیل و خوار فرما، کفر کے لشکر کو نیست و نابود فرما، اے پاک پروردگار ہمارے اعمال کو ہمارے امام کی رضایت اور خوشنودی کا سبب قرار فرما، ان کے ظہور مبارک میں تعجیل فرما، ہمیں اور ہماری اولادوں کو ان کے بہترین اعمال انصار میں قرار فرما، اے پاک پروردگار ہماری جانیں ان پر قربان، اے پاک پروردگار ہماری جانیں ان کے مقدم کے لیے قربان، اے پاک پروردگار تجھے واسطہ محمد و آل محمد کا اس دنیا سے زندگی کا اختتام ان کی راہ میں شہادت قرار فرما، ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین۔